नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
बोक्सीको आरोपमा सर्लाहीको बागमती नगरपालिकामा महिलामाथि कुटपिट छाउपडी लगायत कुरीति विरूद्धका कानून कार्यान्वयन गर्न सरकारलाई मानवाधिकार आयोगको ध्यान आकर्षण।
राजपाको संविधान संशोधन बाहेकका माग 3 दिनभित्र पूरा गर्ने सरकारको प्रतिबद्धता, सरकारको प्रस्तावबारे पार्टीमा छलफल गर्ने राजपा नेताको भनाई।
आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा पूर्ण इजलासमा सुनवाई हुने, विशेष अदालतमा दायर भएको भ्रष्टाचार सम्बन्धी मुद्दा तत्काल अघि नबढाउन सर्वोच्चको आदेश।
कतारसँग कूटनीतिक सम्बन्ध तोडेका खाडी देशले 13 बुँदे माग पूरा गर्न दबाव नदिने तर कतारले आतंकवाद रोक्न प्रतिबद्धता जनाउनु पर्ने।
र 23 वर्ष मुनिको एएफसी एसियन च्याम्पियनसिप फुटबल छनौटमा नेपालले आज लेबनानसँग खेल्दै।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल शेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले शेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर शेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट शेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल भएको नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटिज समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342 42-78-965।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। बोक्सीको आरोपमा सर्लाहीको बागमती नगरपालिकामा एक महिलामाथि कुटपिट भएको छ। बागमती नगरपालिका 3 बस्ने 36 वर्षीय सुनिता मोक्तानलाई छिमेकी सानुमाया लो र उनकी छोरी लालीमाया लोले अगुल्टो र चिरपटले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी मोक्तानलाई नमूना अस्पताल हरिवनमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले कुटपिटमा संलग्न आमा छोरीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
यस्तै राष्ट्रिय मानवाधिकार आयोगले छाउपडी लगायतका कुरीति विरूद्ध बनेका कानून कार्यान्वयन गर्न र अपुग कानून निर्माण गर्न सरकारको ध्यान आकर्षण गराएको छ। महिनावारी भएको तथा सुत्केरी भएको अवस्थामा महिलाप्रति छुवाछुत गर्ने, जोखिमयुक्त छाउगोठमा राख्ने, पोषणयुक्त खानेकुरा खान नदिने संस्कारका कारण महिलाले जीवन रक्षाको अधिकार पनि गुमाउँदै गएको भन्दै आयोगले कानून कार्यान्वयन गर्न सरकारको ध्यान आकर्षण गराएको हो। यस्तै पछिल्लो समय दैलेखको छाउगोठमा 2 जनाको ज्यान गएको घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन पनि आयोगले आग्रह गरेको छ। यसै विषयमा आयोगले छाउपडी कुरीति विरूद्धको व्यवस्था तथा निष्कर्ष विषयमा सरकारवाला निकाय तथा विज्ञसँग छलफल पनि गरेको छ।
सरकारले 3 दिनभित्र राष्ट्रिय जनता पार्टी राजपाको संविधान संशोधन बाहेकका माग पूरा गर्ने प्रतिबद्धता जनाएको छ। आज बालुवाठारमा बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाको बैठकमा सरकारले 3 दिनभित्र संशोधन बाहेकका माग पूरा गरेर चुनावको वातावरण बनाउने प्रतिबद्धता जनाएको हो। बैठकपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले 3 दिनभित्र घाइतेको उपचार, मृतकका परिवारलाई राहत, मुद्दा फिर्ता र सहित घोषणा जस्ता बाँकी काम पूरा गर्ने सहमति भएको जानकारी दिनुभयो। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले पनि राज्यपाललाई असोज 2 गते 2 नम्बर प्रदेशमा घोषणा भएको चुनावमा सहभागी गराउने विषयमा छलफल भएको जानकारी दिनुभयो। यस्तै राज्यपालका अध्यक्ष महन्त ठाकुरले आफ्ना सामान्य माग समेत पूरा नभएको अवस्थामा चुनावमा जान नसकिने बताउनुभयो। एमालेको साथ बिना संशोधनको पक्षमा 2/3 मत नपुग्ने भएपछि सत्तारूढ़ दल राज्यपालका संशोधन बाहेकका माग पूरा गर्न तयार भएका हुन्। यसै विषयमा साथी प्रकाश ढकालले राज्यपाल अध्यक्ष मण्डलका एक सदस्य अनिल झालाई संशोधन स्थगित गरेर बाँकी माग पूरा गर्ने सरकारको प्रस्तावप्रति के जवाफ दिनुभयो भनेर सोध्नु भएको छ।
उहाँहरू को त यो एक प्रकारले स्ट्यान्ड बाई प्रस्ताव नै हो। जहिले पनि हाम्रो भेट हुँदा बैठकहरू हुँदा उहाँहरूले राख्ने गरेको प्रस्ताव नै यही हो र हामी हरेक पटक एउटै प्रकारले त्यसको रिस्पोन्ड गर्ने गरेका छौँ। राजपा जुन प्रस्ताव तत्कालीन प्रधानमन्त्री प्रचण्डजीले सर्वमान्य भनेर ल्याउनुभयो त्यो किन सर्वस्वीकृत भएर संसदबाट अनुमोदित हुँदैन त्यो त अब गर्नु पर्यो। यो बाहेकका विषयहरू आन्दोलनजन्य विषय शहीद घाइते अपाङ्ग वा थुनिएका साथीहरू वा वारेन्टेड साथीहरू वा मुद्दा खेपिरहेका साथीहरूका सन्दर्भका विषयहरू क्षतिपूर्तिका विषयहरू यो विषयहरू पनि सरकारले गर्न सक्ने विषय पनि उहाँले गर्न सकिरहनु भएको छैन। त्यसै गरी स्थानीय तहको संख्या यी तमाम विषयहरू जुन दुई तिहाईको आवश्यकता पर्दैन ती विषयहरूको पनि त उहाँहरूले सम्बोधन गर्न सक्छ।
यी विषयलाई त तीन दिनभित्र सम्बोधन गर्छु भनेर प्रधानमन्त्रीले भन्नुभयो।
फाइनली प्रधानमन्त्रीले भन्नुभयो तीन दिनभित्र म यो सब काम सकाउँछु। हामी भन्यौँ तीन दिनपछि फेरि पनि बैठक बसौँ न त संविधान संशोधनको विषयमा सल्लाह गरौँला।
यी माग पूरा भयो भने चाहिँ संविधान संशोधनको प्रस्ताव चाहिँ अब पारित नहुने अवस्थामा त संख्या बुझिसकेपछि त्यति धेरै बल मिचाइ पनि तपाईँहरूले गर्नुहुन होला भने चुनावमा जाने अलिकति सकारात्मक वातावरण देखिएको आजको बैठकबाट।
होइन, यस्तो छ, संविधान संशोधनको विषय संविधानको प्रारम्भिक मस्यौदादेखि वा त्योभन्दा पहिले पनि काङ्ग्रेस एमाले माओवादी लगायतका पार्टीहरूले कति बुद्धि सहमति गरिरहँदा पनि हामीले भनेका थियौँ र त्यसपछि संविधान बनाउँदा पनि यो विषय जति छिटो हामीले दुई शब्दमा थाती राख्ने भन्छौँ त्यति सजिलो राजपाको लागि छैन। किनभने अब मधेसको एजेन्डा बोक्ने पार्टीहरू कुनै पनि बाँकी रहेन। राजपा पनि सरेन्डर गरेर गयो भने मधेसको एजेन्डाहरू मधेसी जनताका रगत जुन बगेको छ त्यो रगतहरू त्यतिकै खेर गएको बुझिन्छ।
प्रस्ताव तत्काल पारित भयो भने चाहिँ तपाईँहरूको एजेन्डा रहिरहने तर पारित भएन भने एजेन्डा सकिने भन्ने त हुन्न नि। तपाईँहरू यही एजेन्डा लिएर चुनावमा पनि जान सक्ने विकल्प त खुला छ।
होइन, चुनावमा लिएर जाने एजेन्डा हामीसँग अथाह छन्, पर्याप्त छन्। यो जुन संविधान संशोधनको अहिलेको प्रस्ताव हो यो हाम्रो लागि गेटवे हो।
भनेपछि यो प्रस्ताव थाती राखेर रा चुनावमा जान सकिन्न भन्ने तपाईँहरूको निचोड हो?
होइन, निचोड सुनाउने अधिकार मेरो छैन। हाम्रो अहिले हामी एउटा नयाँ परिवेशमा आजदेखि प्रवेश गरेका छौँ। हिजोसम्म हामी छवटा दल थियौँ। हिजो निर्वाचन आयोगले हामीलाई राजपा बनाएर निर्णय गरेर चिठी दिँदा हामी निर्वाचन आयोगमा एउटा दल हिजोबाट भएका थियौँ। अब राजपाले एक प्रकारको निर्णय गर्छ, त्यसको लागि भोलिदेखि हाम्रो अध्यक्ष मण्डलको बैठक हुन्छ र त्यस पछाडि लगतै हामी पदाधिकारी बैठक र केन्द्रीय कार्य समितिको बैठक डाक्दैछौँ। त्यसरी केन्द्रीय कार्य समितिको बैठक सके पछाडि राजपाको नयाँ रणनीति नयाँ कार्यनीतिहरू अगाडि बढ्छ।
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा विरूद्ध विशेष अदालतमा दायर भएको मुद्दा अगाडि नबढाउन आदेश दिएको छ। न्यायाधीश प्रकाश मानसिंह राउत र चोलेन्द्र शमशेर जबराको इजलासले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनवाई गर्दै शर्माको मुद्दालाई सर्वोच्चको पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो। सर्वोच्चको पूर्ण इजलासले यो मुद्दामा सुनवाई नगरेसम्म मुद्दा अघि नबढाउन आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो। शर्मालाई अहिले हिरासतमै राख्न पनि अदालतले आदेश दिएको छ। शर्मालाई गैर कानूनी रूपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुना मुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। अख्तियारले आन्तरिक राजस्व विभागका निलम्बित अध्यक्ष शर्मा सहित कर फर्चेउट आयोगका अध्यक्ष लुम्बाध्वज महत र सदस्य उमेश ढकाल विरूद्ध 10,02,19,824 रुपियाँ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। यो मुद्दा अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो। चूडामणि शर्मा अख्तियारको हिरासतमा रहेका छन् भने बाँकी दुईजना फरार रहेका छन्। यसैबीच अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजङ कार्कीलाई पठाएको छ। बहालबाला महानिर्देशक चूडामणि शर्मा विरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागको महानिर्देशकमा सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव किशोरजङ कार्कीलाई नियुक्त गरेको हो।
बढुवाको सिफारिशमा परेका डीएसपी संजीव शर्मा दासको बढुवा रोकिएको छ। बढुवाको सिफारिशमा परेका डीएसपी संजीव शर्मा दासबारे सामाजिक सञ्जालमा विरोध भएपछि बढुवा रोक्न आदेश दिएको गृहमन्त्री जनार्दन शर्माले फेसबुक मार्फत जानकारी दिनुभएको छ। मन्त्री शर्माले बढुवा गर्दा भएको त्रुटि सच्याएर दासलाई तत्काल बढुवा नगर्ने र निलम्बन गरेर अनुसन्धान गर्ने बताउनु भएको छ। बढुवा सिफारिशमा परेका दास छ वर्ष अघि रामेछापको लिखु गाउँपालिका दुई सयपुकी 14 वर्षीय सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न आरोपीलाई सहयोग गरेको आरोपमा हेडक्वार्टर तानिएका थिए। उहाँसँगै घटनालाई दबाएको र पीड़ितलाई सहयोग नगरेको भन्दै 12 जना प्रहरीलाई कार्यवाही गरिएको थियो।
राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष कमल थापाले दोस्रो चरणको चुनावमा अपेक्षाकृत सफलता नपाउनुमा पार्टीभित्रकै र केही बाहिरी तत्त्वले भूमिका खेलेको बताउनु भएको छ। पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा हिन्दू राष्ट्र विरोधी र राष्ट्रिय स्वाधीनतालाई कमजोर बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने तत्त्वहरूले पार्टीबारे फैलाएको भ्रम चिर्न नसक्दा अपेक्षा अनुसारको नतिजा नआएको उल्लेख गरिएको छ। यस्तै पार्टी एकीकरणपछि स्थानीय तहसम्म संगठन विस्तार गर्न नसकेको र यसको असर चुनावमा देखिएको पनि प्रतिवेदनमा उल्लेख छ। यस्ता कमी कमजोरीलाई सच्याउँदै अघि बढ्ने रापरपाले जनाएको छ। सरकारमा सहभागी हुनेबारे पार्टीमा विवाद रहेको स्वीकार गर्दै अध्यक्ष थापाले केन्द्रीय समितिको बैठकमा यसबारे छलफल हुने बताउनु भएको छ। केन्द्रीय कार्य समितिको बैठकको पहिलो दिन महामन्त्री ध्रुवबहादुर प्रधानले चुनावको समीक्षा, महामन्त्री जयनन्त चन्दले सचिवालयको प्रतिवेदन तथा भावी कार्यक्रम र कोषाध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ।
सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
घामकै उज्यालो जस्तो दिव्य एलईडी बल्ब छैन कुनै चिम यस्तो जस्तो दिव्य एलईडी बल्ब बनाऊ गाउँ शहर झिलिमिली झिलिमिली लगाई दिव्य एलईडी बल्ब।
दिव्य एलईडी बल्ब 2 वर्षको वारेन्टी का साथ 14 वटा साधारण चिम बाल्नु भन्दा एउटा दिव्य एलईडी बल्ब बाल्नुमै बुद्धिमानी। दिव्य एलईडी बल्ब उज्यालोमा छ दम, खर्च पनि कम।
दिव्य एलईडी बल्ब।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले बोक्सीको आरोपमा सर्लाहीको बागमती नगरपालिकामा महिलामाथि कुटपीट, राजपाको संविधान संशोधन बाहेकका माग 3 दिनभित्र पूरा गर्ने सरकारको प्रतिबद्धता, राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा पूर्ण इजलासमा सुनवाई हुने लगायतका खबर प्रस्तुत
गर्यौं। पहिलो र दोस्रो चरणमा चुनाव भएका 6 प्रदेशका 16 स्थानीय तहमा स्थानीय सरकारले कामकाज थालेका छन्। स्थानीय तहको जिम्मेवारी र वित्तीय अधिकार लगायत विषयमा कानून नै नभए पनि स्थानीय सरकार सञ्चालनको नयाँ अभ्यास शुरू भएको छ। स्थानीय सरकार सञ्चालन राजनीतिक र प्रशासनिक दुवै पक्षबाट नौलो अभ्यास भएकोले प्रारम्भिक काम कार्यवाहीमा केही कमी कमजोरी पनि देखिएका छन्। धेरैले महत्वाकांक्षी योजना अघि सारेका छन् भने केही प्रशंसनीय कामको शुरूआत पनि भएको छ। पीटी लोपचनको रिपोर्ट।
स्थानीय तहलाई आवश्यक पर्ने ऐन कानून तथा योजना आफैले बनाएर लागू गर्न पाउने अधिकारको प्रयोग गर्दै भक्तपुर नगरपालिकाले नगर कार्यपालिका कार्य सम्पादन नियमावली 2074, भक्तपुर नगर कार्यपालिकाको बैठक सञ्चालन सम्बन्धी कार्यविधि 2074 सर्वसम्मतिले पारित गरेको छ। स्थानीय आवश्यकताको परिपूर्ति गर्ने लक्ष्य सहित भक्तपुर नगरपालिकाको नगरसभाले चालू आर्थिक वर्षको लागि 1 अर्ब 5 करोड़ 55 लाख रूपियाँको अनुमानित बजेट स्वीकृत गरेको हो। यसै गरी स्थानीय सरकारले स्थानीय माग र आवश्यकताको आधारमा बजेट विनियोजन गरेका छन्। बाँदरले बाली नाली खाएर सखा पारेपछि कास्कीको रूपा गाउँपालिकाले त बाँदर धपाउनकै लागि 10 लाख रूपियाँ बजेट छुट्याइएको छ। स्थानीय आवश्यकताको आधारमा बजेट विनियोजन गर्न थालेको यो अभ्यास प्रशंसनीय रहेको बताउनुहुन्छ वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटा।
प्लानिङ बजेटिङमा अब त्यहाँको पिपुलको डिमान्ड अनुसारको कामहरू पनि सुरुवात गरिसक्नु भएको छ होइन। अब हिजो थिएन, हिजो हाम्रो 14 स्टेप प्लानिङ भन्थ्यौँ तर त्यो कागजी रूपमा मात्रै प्लानिङ थियो, तर अबको प्लानिङ भनेको रियल प्लानिङ हो, सुरुवात हो। चाहे डेभलपमेन्ट होस्, चाहे राजनीतिक प्रक्रियाको कुरा होस्, हरेक कुराहरू पनि विस्तारै हुने कुराहरू मन लाग्छ। यसले हामी राइट ट्र्याकमा छौँ होइन, सुरुवात भएको छ।
पहिलो पटक स्थानीय सरकार सञ्चालनको अभ्यास गरिरहेका जनप्रतिनिधिले कतिपय काम अधिकार क्षेत्रभन्दा बाहिर गएर पनि गरेका छन् भने कतिपय सस्तो लोकप्रियताका लागि मात्र घोषणा गरेका छन्। सामाजिक सुरक्षा भत्ता बढ़ाउन नपाइने केन्द्र सरकारको निर्देशनलाई समेत बेवास्ता गर्दै पोखरा लेखनाथ महानगरपालिकाले वृद्ध भत्तामा 10% थपेर घर घरमै पुगेर प्रदान गर्ने निर्णय यसकै एउटा उदाहरण हो। पोखरा लेखनाथ महानगरले पोखराभित्र मेट्रो रेल सञ्चालनको सपना पनि बाँडेको छ। यस्तै सपना काठमाडौँ र ललितपुर महानगरपालिकाले पनि बाँडेका छन्। महानगर प्रमुखको मोनोरेल सपना मनोरेल अर्थात मनको रेल मात्र भएको पूर्वाधार विज्ञ डाक्टर सूर्य आचार्यको तर्क छ।
मोनोरेल भनेको खर्चिलो हो, त्यसको मेन्टेनेन्स एकदमै खर्चिलो हुन्छ र जुन किसिमले मोनोरेल आएर हाम्रो मन्त्रीजीहरूले भाषणमा बुझ्न लाग्नुभयो नि, मलाई कहिलेकाहीँ अचम्म लाग्छ कि त्यो उहाँहरूले के को आधारमा बोल्नुभयो। मेट्रो रेल भनेको त्यो एउटा प्रणालीको नाउँ हो। त्यो मेट्रो रेल प्रणाली भनेको सतहबाट पनि हिँड्न सक्छ, अन्डरग्राउन्ड पनि हुन सक्छ, पिलर उठाएर माथिबाट पनि जान सक्छ, त्यो एउटा प्रणालीको नाम हो। काठमाडौँको शहरी यातायातलाई व्यवस्थित गर्नको लागि रेलमा आधारित मास ट्रान्जिट सिस्टम त्यसको अध्ययन गर्ने भन्नुपर्ने हो।
पूरा हुनै नसक्ने सपना बाँडेको काठमाडौँ महानगरले व्यवसाय सञ्चालन गर्नेलाई पनि करको दर र दायरा बढाएर तर्साएको छ। करको दर बढाउनु अघि व्यावसायिक वातावरण बनाउने तर्फ कुनै पहल नगरी महानगरले करको दर मात्र बढाउँदा व्यवसाय आत्तिएका छन्। काठमाडौँ महानगरपालिकाले नेपालको संविधानको धारा 230 बमोजिम जारी गरिएको भनिएको आर्थिक ऐनमा पानी पूरी बेच्नेलाई समेत कर लगाउने जनाएको छ। महानगरले व्यवसायको प्रकृति हेरी वार्षिक 500 रूपियाँदेखि 1 लाख रूपियाँसम्म कर निर्धारण गरेको छ। तर वित्तीय संघीयता तथा सुशासन विज्ञ डाक्टर खिमलाल देवकोटा भने स्थानीय विकासका लागि स्रोत जुटाउन कर संकलन अनिवार्य रहेको बताउनुहुन्छ।
हामीलाई विकासका कामहरू गर्न चाहे सडक भन्नुहोस्, चाहे पुल बनाउने भन्नुहोस्, चाहे फोहोर मैलाका कुराहरू हुन सक्छन् होइन, चाहे विद्यालय भयो, स्वास्थ्य चौकी कामहरू गर्न त स्रोत साधन त चाहियो नि। हिजो स्रोत साधनको मोबिलाइजेसन भएको थिएन, यति राम्रो प्रक्षेपण गर्नुभएको छ। वास्तवमा यसरी गयो भने भोलि मुलुकको यत्रो रिसोर्स मोबिलाइजेसन हुन्छ, मलाई लाग्छ डेभलपमेन्टमा चेन्ज आउँछ। साबिकै एन अनुसार उहाँले गर्नुभएको छ, साबिक एनमा पनि अब बेसको रेट र दर दिएको थियो। मलाई लाग्छ यो उहाँहरूले जे गर्नुभएको छ मलाई नियम कानुन र प्रचलित सिस्टम भन्दा बाहिर जानुभएको छ जस्तो चाहिँ मलाई लाग्दैन।
स्थानीय तहका लागि आवश्यक कानून स्थानीय सरकार गठन हुनुभन्दा पहिले नै बन्नु पर्थ्यो। गएको वैशाखमै पेश भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग सञ्चालन विधेयक, अन्तर सरकारी वित्त व्यवस्थापन सम्बन्धी विधेयक तथा कर्मचारी समायोजन विधेयक लगायत संसदमा विचाराधीन छन्। स्थानीय तह सञ्चालन सम्बन्धी कानून भएमा मात्र स्थानीय सरकारलाई पनि अरू नियम कानून बनाउन सजिलो हुन्छ र नियम कानूनमा बाँधिन्छन्। स्थानीय तह सञ्चालन सम्बन्धी विधेयकहरू संसदमा थन्किरहँदासम्म स्थानीय सरकार अलमली रहने पक्का छ। अलमलका बीच पनि स्थानीय सरकारले केही महत्वाकांक्षी र केही जनमुखी काम थालेर धेरैको ध्यान तान्न चाहिँ सफल भएका छन्।
नुवाकोटको बेलकोटगढी नगरपालिका 5 पिप्लेमा श्राद्धको प्रसाद खाएका 50 जना बिरामी परेका छन्। बिरामी मध्ये 10 जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। पिप्लेका भोज बहादुर आलेमगरको घरमा साउन 1 गते श्राद्धको प्रसाद खाएपछि उनीहरूमा बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्या भएको थियो। रोटी बनाउन प्रयोग गरिएको मैदामा विषाक्त पदार्थ मिसिएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
रसुवाको नौकुण्ड गाउँपालिकामा बेलैमा स्वास्थ्य संस्था पुर्याउन नसक्दा सुत्केरीको ज्यान गएको छ। हिजो राति घरमा नै बच्चा जन्माए पनि साल नखस्दा गम्भीर बिरामी भएकी नौकुण्ड गाउँपालिका सरस्यौकी 34 वर्षकी फूलमाया घिसिङको ज्यान गएको हो। स्वास्थ्य संस्था टाढा भएकैले बाटोमा पहिरो स्वास्थ्य संस्था टाढा भएको साथै बाटोमा पहिरो गएकोले सुत्केरीलाई स्वास्थ्य संस्था पुर्याउन नसकिएको परिवारले जनाएको छ।
चिकित्सकमाथि हातपात भएको भन्दै आन्दोलन गरिरहेका बाँकीका चिकित्सकले आन्दोलन फिर्ता लिएका छन्। मा जानकी अस्पतालमा कार्यरत डाक्टर श्यामसुन्दर यादवमाथि दुर्व्यवहार गरेको आरोपमा दुईजनालाई पक्राउ गरिएपछि चिकित्सकले आन्दोलन फिर्ता लिएका हुन्। संघले घटनाको विरोधमा हिजोदेखि सबै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा बिरामी समस्यामा परेका थिए।
धान खेती हुने जमिनको 50% भन्दा धेरै जमिनमा धान रोपाई सकिएको कृषि विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार 53.85% जमिनमा रोपाई सकिएको छ। धान लगाइने 15,52,469 हेक्टर जमिन मध्ये 8,35,995 हेक्टरमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ। सबैभन्दा धेरै जुम्ला, डोल्पा र हुम्लामा 7% रोपाई सकिएको छ भने सबैभन्दा कम सिराहामा 15, धनुषामा 21 तथा बाँकी र महोत्तरीमा 24% रोपाई भएको छ। नेपालमा सबैभन्दा धेरै धान फल्ने जिल्ला झापामा पनि 50% मात्रै रोपाई भएको कृषि विकास मन्त्रालयले जनाएको छ। यो वर्ष मनसुन बेलैमा नेपाल भित्रिए पनि कतै धेरै र कतै पानी नै नपरेकोले धान रोपाई प्रभावित भएको मन्त्रालयले जनाएको छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा। मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55-81-283-22-30-230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44-28-242 44-28-242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
मञ्जुश्री फाइनान्स लिमिटेडमा निक्षेपमा आकर्षक ब्याज दर, नेपाल राष्ट्र बैङ्कबाट गौवर्गको इजाजत प्राप्त। मञ्जुश्री फाइनान्समा मुद्दती निक्षेपमा 14% र बचत खातामा 10% ब्याज दर,
साथै छिटो छरितो तथा सरल कर्जा।
मञ्जुश्री फाइनान्स लिमिटेड, नयाँ बानेश्वर। फोन 47-84-170, न्यू रोड 42-22-130।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। हुलाकी राजमार्ग बनाउन भारतले 23 करोड़ रूपियाँको चेक हस्तान्तरण गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मनजीव सिंह पुरीले हुलाकी राजमार्ग आयोजनाका प्रमुख बलराम मिश्रलाई चेक हस्तान्तरण गर्नुभयो। आयोजनाको 518 किलोमिटर सड़क निर्माण गर्न बाँकी रहेकोमा 300 किलोमिटर भारतको आयोगमा बन्नेछ भने 218 किलोमिटर नेपाल सरकारले नै बनाउने सम्झौता भएको छ।
मकवानपुरमा 30 किलो चरेस सहित 7 पक्राउ परेका छन्। हेटौडा उपमहानगरपालिका 10 बस पार्कमा आज बिहान भारतीय नम्बर प्लेटको ट्याक्सीमा 30 किलो चरेस सहित 33,690 भारतीय रूपैयाँ पनि बरामद गरिएको सशस्त्र प्रहरी बल हेटौडाका प्रहरी नायब उपरीक्षक त्रिभुवन विष्टले जानकारी दिनुभयो।
धादिङको गंगा जमुना गाउँपालिका पुनरुङमा पहिरो जाँदा 7 घर पुरिएका छन्। हिजो राति को पहिरोका कारण बस्ती नै जोखिममा परेको छ। घर पहिरोले घर पुरेकाहरूको बिचल्ली भएको गंगा जमुना गाउँपालिका वडा नम्बर 2 का अध्यक्ष फैसिंह तामाङले जानकारी दिनुभयो। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले गाउँलाई व्यवस्थापन गर्न सकिने ठाउँको पहिचान गर्न र आवश्यक राहतबारे तत्काल जानकारी गराउन गाउँपालिकालाई आदेश दिएको सहायक प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिनुभयो।
गाईको बाछाले कुल्चिएर तेह्रथुममा 62 वर्ष कि सन्चमाया लिम्बुको ज्यान गएको छ। म्याङलुङ नगरपालिका तम्फुलाकी लिम्बुलाई हिजो बेलुकी बाछाले कुल्चिएको थियो। उहाँको उपचारका क्रममा आज ज्यान गएको हो।
जंगली हात्तीले दुःख दिन थालेपछि झापा भद्रपुरको दक्षिणी भेगका बासिन्दाले रातभर जाग्राम बस्न बाध्य भएको गुनासो गरेका छन्। भारतीय जंगलबाट नेपाल छिर्ने हात्तीको बथानले दुःख दिन थालेपछि उनीहरू रातभर जाग्राम बस्न बाध्य भएका हुन्। पूर्वी झापाको बाहुनडाङ्गीमा नियन्त्रण भएपछि भारतीय हात्तीको बिग्री अहिले भद्रपुरको दक्षिणी भेगमा बढेको छ।
बैतडीमा चितुवा प्रभावित परिवारलाई सोलर वितरण गरिएको छ। जिल्ला वन कार्यालयले तल्लो सोराट क्षेत्रमा चितुवाको आक्रमणबाट प्रभावित परिवारका सदस्यलाई सोलर वितरण गरेको हो। चितुवा प्रभावित क्षेत्रमा रातिको समयमा उज्यालो राख्न र जोखिम घटाउन 150 सोलर वितरण गरिएको कार्यालयले जनाएको छ।
सोलुखुम्बुमा जैतुनको खेती शुरू गरिएको छ। जिल्ला कृषि विकास कार्यालयको पहलमा जैतुनको खेती शुरू गरिएको हो। कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नेत्र बहादुर भण्डारीका अनुसार शुरूवाती चरणमा 250 जैतुनको बोट ल्याएर फाप्लुमा रहेको बागवानी केन्द्र र स्थानीय किसानको बारीमा लगाइएको छ।
मेरो पनि भन्नु छ।
चितवनको आपटारीमा रहेको शाहवंशीय राजाहरूको शीतकालीन दरबार दियालो बंगला प्रयोगविहीन भएको खबर उज्यालो अनलाइनमा पढेर विजय थापाले फेसबुकमा लेख्नु भएको छ, नयाँ नेपाल बनाउने लहरमा हाम्रा नेताहरूलाई यस्ता पुराना धरोहर मठ मन्दिर सार्वजनिक सम्पत्तिको खोजी गर्ने फुर्सद कहाँ छ र?
यदु कृष्ण देवकोटा भन्नुहुन्छ, यो राज्यको सम्पत्ति हो, क्षेत्रीय वा प्रादेशिक प्रशासनिक भवनका रूपमा प्रयोग गरेमा राम्रो हुन्थ्यो।
गोपाल अधिकारी फेसबुकमा लेख्नुहुन्छ, श्रीमान श्रीमती बीचको झगडामा चासो देखाउने मानव अधिकारवादी संस्था 11 वर्षे बालिका बलात्कृत भएर गर्भवती हुँदा समाजबाट बहिष्कृत भई घरबाट निकालिँदा पनि किन बेखबर छ? त्यसैले यस्ता संस्थाले तत्काल पहल गरून्।
अनि रौतहटको मौलापुर बर्गेनियाका समुदास हाम्रो आइभीआरमा भन्नुहुन्छ,
सबभन्दा अन्याय काम रौतहटको मौलापुर गाउँपालिका वार्ड नम्बर 1 शीतलपुर बर्गेनियामा 3-4 वर्षदेखि अब सबै काम सुधिसके। अब दलितको बजेटमा दलितले नेपाल सरकारले दिएको छ भने छुट्याएर दलितको बजेट काम गर्नको लागि होइन, अब सचिव गाउँ विकास कार्यालयको सचिवको एउटा दललाई मिलाएर होइन अब बजेटलाई हिनामिना गरिदियो भने अब 7 लाख रुपियाँको हिनामिना, त्यसको लागि महिला दलित होइन अपाङ सबैको बजेटलाई हिनामिना गरिदियो गाविस सचिव, त्यसको लागि अख्तियार कहाँ छ? सबैलाई पैसा चाहिन्छ होइन, त्यस्तै अन्याय नहोस् भने होइन। जुन कार्य मौलापुर गाउँपालिका माननीय सहरी विकास मन्त्री प्रभु साहजीको यो गाउँपालिका हो, त्यस्तै नहोस् भन्नको लागि मैले अनुरोध गर्दछु, यस्तै नहोस् भने अब नेपाल सरकारका स्थानीय विकास मन्त्रीज्यूसँग अनुरोध गर्दछु।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र ऋग्वेद शर्मा। अब विदेशका खबर। कतारसँगको कूटनीतिक सम्बन्ध तोडेका खाडी देश आफ्ना मागप्रति केही लचिलो भएका छन्। 13 बुधे माग पूरा नगरेसम्म प्रतिबन्ध कायम राख्ने अडान राखेका साउदी अरब, युएई, बहराइन र इजिप्ट केही लचिलो भएका हुन्। ती देशका प्रतिनिधिले संयुक्त राष्ट्रसंघमा कतारमाथि माग पूरा गर्न दबाव नदिने तर 6 विषय भने स्वीकार गर्नुपर्ने बताएका बीबीसीले जनाएको छ, जसमा आतंकवादसँग लड्ने र आतंकवादलाई भड्काउने वा उक्साउने काम बन्द गर्नुपर्ने पनि समावेश छ। अमेरिकाको न्यूयोर्कमा भएको बैठकमा ती देशले खाड़ी देशमा देखिएको संकट यथाशीघ्र समाधान गर्न चाहेको पनि बताएका छन्। छिमेकी देशले प्रतिबन्ध लगाएका कारण तेलको धनी राष्ट्र कतारमा खाद्य तथा अत्यावश्यक सामानको आपूर्तिमा समस्या भएको छ। कतारले भने आतंकवादलाई सहयोग नगरेको बताउँदै आएको छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 23 वर्ष मुनिको एएफसी एसियन च्याम्पियनशिप छनौट फुटबलमा नेपालले आज लेबनानसँग खेल्दैछ। खेल राति 11 बजे शुरू हुनेछ। समूह चरणका दुवै खेल हारेपछि प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आज सान्तोना जितको खोजीमा छ। नेपाल पहिलो खेलमा युएईसँग 5-0 र दोस्रो खेलमा उज्बेकिस्तानसँग 2-0 हारेको थियो। नेपाल समूह डीको पुछारमा छ। लेबनान गोल अन्तरका आधारमा नेपालभन्दा 1 स्थान माथि छ। लेबनान नेपालभन्दा तुलनात्मक रूपमा राम्रो टोली भए पनि नेपालको डिफेन्स राम्रो भएकोले आजको खेल जित्नेमा विश्वस्त रहेको प्रशिक्षक राजु काजी साक्यले बताएका छन्।
र पल्सर स्पोर्ट्स अवार्ड 2073 आगामी भदौमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चले आफ्नो 22 वार्षिकोत्सवको अवसरमा भदौ 26 गते पुरस्कार वितरण गर्ने जनाएको हो। यस वर्ष पनि उत्कृष्ट खेलाड़ी, पुरूष, महिला, युवा प्रशिक्षक, पीपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक स्पेशल अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड गरी 8 विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। मञ्चका सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाड़ी छनौट समितिले केही दिनमा विभिन्न विधाका मनोनयनमा पर्ने खेलाड़ी र प्रशिक्षकको नाम सार्वजनिक गर्नेछ। खेल खबर सँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बोक्सीको आरोपमा सर्लाहीको बागमती नगरपालिकामा महिलामाथि कुटपिट, छाउपडी लगायत कुरीति विरूद्धका कानून कार्यान्वयन गर्न सरकारलाई मानवाधिकार आयोगको ध्यान आकर्षण।
राजपाको संविधान संशोधन बाहेकका माग 3 दिनभित्र पूरा गर्ने सरकारको प्रतिबद्धता, सरकारको प्रस्तावबारे पार्टीमा छलफल गर्ने राजपा नेताको भनाई।
राजस्व विभागका निलम्बित महानिर्देशक शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दा पूर्ण इजलासमा सुनवाई हुने, विशेष अदालतमा दायर भएको भ्रष्टाचार सम्बन्धी मुद्दा तत्काल अघि नबढाउन सर्वोच्चको आदेश।
कतारसँग कूटनीतिक सम्बन्ध तोडेका खाड़ी देशले 13 बुधे माग पूरा गर्न दबाव नदिने, तर कतारले आतंकवाद रोक्न प्रतिबद्धता जनाउनु पर्ने।
र 23 वर्ष मुनिको एएफसी एसियन च्याम्पियनशीप फुटबल छनौटमा नेपालले आज लेबनानसँग खेल्दै।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै अर्जुन पोखरेल र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।